नमस्कार, थाहा संचार नेटवर्कको कार्यक्रम द न्यूज प्लसको आजको श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत गर्दछु। म नरेन्द्र सापकोटा। यो कार्यक्रम काठमाडौँमा रेडियो थाहा संचार 99.4 मेगाहर्ज, हेटौँडामा 99.6 मेगाहर्जका साथै थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेसनबाट एकैसाथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई थाहा संचार र थाहा खबर .com साथै थाहा खबरको फेसबुक पेज मार्फत पनि सुन्न सक्नुहुन्छ। सत्तारूढ गठबन्धन दल नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज बस्दैछ। सरकारमा जाने तयारीमा रहेको समाजवादीले अहिलेसम्म मन्त्री टुङ्ग्याउन भनिसकेको छैन। अरू दलभन्दा पृथक बन्ने र समाजवादको यात्रामा अघि बढ्ने उद्घोष गरेको पार्टी कसरी अघि बढ्ला भन्ने आम चासो छ। आज हामी नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय समिति बैठकले के विषयमा छलफल गर्दैछ, के विषय निर्णय गर्छ, राष्ट्रिय राजनीति र सत्ता गठबन्धनमा यसको भूमिकाबारे कुराकानी गर्दैछौँ। कुराकानीका लागि हामीसँग अतिथि हुनुहुन्छ नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डे। पाण्डेजी, स्वागत छ थाहा संचार नेटवर्कमा। समाजवादीले आज केन्द्रीय समितिको बैठक राखेको छ, एजेन्डा चाहिँ के छन्, आज के विषयमा छलफल हुन्छ?
अब यसमा अलिकति तपाईँहरूलाई भन्नुपर्ने हो, मैले हुन त मेरो हिजो मात्रै माधव नेपालसँग लामो छलफल चाहिँ भएको थियो। अब खास गरेर आज केन्द्रीय कमिटीको बैठक छ र अब म अहिलेसम्म त केन्द्रीय कमिटी सदस्य छैन, एकीय समाजवादीको नेपाल एकीय समाजवादीको, किनभने मैले चाहिँ सुरुमा पार्टी दर्ता गर्ने बेलामा त्यो मेरो नाम चाहिँ त्यसमा समावेश गरेको थिइनँ र मैले हस्ताक्षर पनि गरेको थिइनँ र म अन्तिमसम्म पनि पार्टी एकताको निम्ति प्रयत्न गरौँ भनेर म र रघु पन्त अहिले पछिसम्म पनि लागेका थियौँ र म 7 गतेसम्म पनि पार्टी एकताको निम्ति प्रयत्न गर्दै म केपी ओली पार्टी अध्यक्ष नेकपा एमालेका पार्टी अध्यक्ष कहिले केपी ओलीसँग करिब करिब 2 घन्टा जति राति म बसेका पनि त्यसमा हामी 12 बजेसम्म राति र चाहिँ अन्तिममा त्यो पनि माधव नेपालसँग अनुमति लिएर उहाँले पार्टी एकताको निम्ति म तयार छु तर मैले चाहिँ यो कुरा हुनुपर्छ भनेर उहाँले चाहिँ मलाई ह्यान्डल गर्नुभएको थियो। त्यो कुराहरू हामी अध्यक्ष केपी ओली कहाँ गएका थियौँ र 8 गते मात्रै मैले चाहिँ त्यो निर्णय गरेको म समाजवादीको सदस्य बन्नको निम्ति म चाहिँ अब उहाँलाई सघाउँछु अथवा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको पार्टीमा म रहन्छु भनेर मैले 8 गते मात्रै निर्णय गरेको हुँ। पार्टी विभाजनको अथवा पार्टी दर्ताको निम्ति त भदौ 2 गते नै दरखास्त परेको थियो 78 सालको, तर चाहिँ म 8 गते मात्रै मैले चाहिँ निवेदन दिएको थिएँ निर्वाचन आयोगमा, समाखत 9 गते थियो, तर पनि गतिविधिको बारेमा म चाहिँ अब केही जानकार चाहिँ छु।
पर्याप्त जानकार हुनुहुन्छ नि तपाईँ, सङ्गठन विस्तार गर्दै, सङ्गठन बनाउँदै, सङ्गठन निर्माण गर्दै, भेला गर्दै हिँड्नुभएको छ होइन?
अब त्यसमा चाहिँ अहिले के छ भन्दाखेरि अहिले चाहिँ अब आज केन्द्रीय कमिटी बैठक छ, 2-3 एजेन्डा मुख्य रूपमा आज उठ्ने चाहिँ मैले जानकारी पाएको छु। त्यसमा पनि एउटा सरकारमा सामेल हुने कुरोमा कसरी जाने, के गर्ने भन्ने विषयमा पनि छलफल हुने मैले भन्ने मैले पाएको छु। दोस्रो चाहिँ अब केन्द्रीय कमिटीको विस्तार र अब पार्टीभित्र चाहिँ कामको बाँडफाँडको निम्ति पनि तयारी गर्ने कुरोमा छलफल हुने भन्ने कुरो चाहिँ मैले जानकारी पाएको छु र मलाई लाग्छ आज बस्ने 2 बजीबाट 6 बजी लाग्छ मलाई।
त्यसले तपाईँलाई केन्द्रीय समिति मनोनयन गर्छ विस्तार गर्ने सन्दर्भमा, होइन?
अब उहाँहरूले के गर्नुहुन्छ अब त्यो अहिलेसम्म केन्द्रीय सदस्यमा छैन, तर जानकारी चाहिँ मैले पाएको छु र उहाँ अहिले त्यसकै तयारीमा भएको मैले चाहिँ पाएँ। खास गरेर पार्टी सुदृढीकरणको निम्ति र अब पार्टीलाई कसरी अगाडि बढाउने र नेपालको कम्युनिस्ट आन्दोलन जोगाउनेको निम्ति, त्यसलाई चाहिँ सुदृढ गर्नको निम्ति के कस्तो खालको भूमिका निर्वाह गर्न सकिन्छ भन्ने विषयमा अलिक केन्द्रित भएको मैले गएर नेपाललाई चाहेको छु।
अब जस्तो तपाईँले अन्तिमसम्म पनि पार्टी एकता हुनुपर्छ भनेर शनाखत पनि हुन सकेन, त्यसको लागि अब कारवाही होला कि भनेर मुद्दै पनि हाल्नु पर्यो होइन सर्वोच्चमा तपाईँले, अब यो पार्टी एकता हुन्छ कि भनेर अन्तिमसम्म प्रयास गर्नुभयो, अन्तिममा छुट्टिँदा पनि के पार्टी माधव नेपाललाई फेरि फर्काएर लिएर आउँछु भनेर आउनुभयो भन्ने चर्चा पनि छ नि?
होइन, त्यो त मैले अब आफूलाई लागेको म अहिले पनि म त्यही भन्दाखेरि अब कुनै न कुनै समयमा पार्टी एक नमलाई हुँदैन, यो पार्टी नजोडी हुँदै जोड्नै पर्छ भन्ने मेरो मान्यता हो र मैले चाहिँ अब भनेको थिएँ अब हाम्रो पार्टी अध्यक्ष केपी ओलीसँग अब म त अन्तिमसम्म पनि पार्टी एकताको निम्ति प्रयत्न गरेको 9 गते समाखत हुँदैछ, 78 भदौ 9 गते भयो नि हुँदैछ, अहिलेसम्म मैले चाहिँ त्यहाँ दरखास्तहरू राखेको छैन अध्यक्षकोमा, त्यसपछि म माधव नेतालाई सघाउँछु, तर पार्टी एकताको निम्ति वार्ता गर्न म आउँछु। म जुन ठाउँमा रहे पनि पार्टी एकताको निम्ति प्रयत्न गर्ने व्यक्ति हुँ, म चाहिँ त्यो प्रयत्न गरिरहन्छु भनेर यहाँ हेर्दाखेरि यो कुरो मैले माधव नेपालसँग पनि कुरा गरेको थिएँ। म चाहिँ सचेसन पार्टी एकको कम्युनिस्ट आन्दोलन जोगाउनुको निम्ति हामी फुटले भन्दा अब जुटले नै हामी अगाडि बढ्न सक्छौँ, त्यस कारण एकताको निम्ति अझै पनि प्रयत्न गर्नुपर्छ भन्ने मैले चाहिँ कुरा गरेको थिएँ। र मेरो चाहिँ त्यो मान्यता पनि हो, अहिले पनि म सकेसम्म अब त्यस्तो रह्यो भने पार्टी एक बनाउने गरी हामी जानुपर्छ भन्ने, अहिले त त्यो वातावरण छैन अहिलेको हकमा, तर त्यो समय आउँछ भन्ने मलाई चाहिँ विश्वास छ।
त्यो समय भने चुनाव हो, त्यो समय भनेको चुनाव हो,
अब के हुन्छ थाहा हुँदैन। यो त्यो राजनीतिक एकताको निम्ति चाहिँ यस्ता खालका घटनाहरू विगतमा हेर्नुभयो भनेदेखि चाहिँ यस्ता टुटफुट भएका पनि फेरि जोडिएको एकता भएको पनि इतिहास धेरै लामो समय देखिएको छ। तपाईँ 2054 सालको फागुन 21 गते बाम्बे गौतमले पार्टी विभाजन गरेर जानुभयो, पार्टी विभाजन भयो, तर चाहिँ 2058 सालको जेठ 3 गते हुँदा नहुँदै फेरि एकता भयो। अब तपाईँ हामी चाहिँ बिचमा 2075 जेठ 3 गतिको घटना ताजै छ, स्मरण छ पार्टी एकताको, कि चाहिँ अब त्यो राजनीतिक हिसाबले स्कुलिङको हिसाबले अब हुन त मार्क्सवाद लेनिनवाद दुइटैको मार्गदर्शक सिद्धान्त हो, तर त्यसको राजनीतिक रूपमा चाहिँ फरक फरक धारण हिँडेको नेकपा माओवादी केन्द्र र नेकपा एमाले 75 जेठ 3 गते त एकता भयो, त्यति बेलासम्म अब माधव के अरे केपी ओली शर्माको र पुष्पकमल दाहालको कटाक्ष अनि दुरी हेर्ने कुरा कति टाढा थियो, तर एकाएक मिल्न गयो त्यो चाहिँ। पहिलो त अब चाहिँ 74 सालको असोज 17 गते तालमेलको कुरा भयो, चुनावी तालमेल भयो, त्यो गरेर 75 साल जेठ 3 गते गएर चाहिँ एकता भयो। हालाकि त्यो चाहिँ एकता टिक्न सकेन, केपी ओली कमान्डले अध्यक्ष कमान्डले र अब पुष्पकमल दाहालले गरेको एकता त्यो चाहिँ दिगो रहेन, त्यही कुरा हो, तर एकता त भयो। यस्ता घटना चाहिँ त्यस कारण चाहिँ नेकपा एमाले र नेकपा एकीकृत समाजवादी त हुँदैन भन्नेको चाहिँ होइन।
तर अब किन किन एकता गरियो, किन एकता गरिँदैछ, अथवा किन विभाजनमा जाने, किन फुट्दैछौँ भन्ने कुराको स्पष्ट जवाब चाहिँ आएको देखिँदैन। एकता हुँदा पनि फुट्दा पनि
त्यस्तो खालको छैन, अहिले चाहिँ त्यो अवस्था पनि आइसकेका छैन एकताको, तर प्रयत्न हुनुपर्छ। तर पार्टी एक हुनुपर्ने कुरोमा चाहिँ आम नेपाली जनताको र नेकपा एमाले कार्यकर्ताको त छोडिदिउँ, नेकपा एकीकृत समाजवादीको त छोडिदिउँ, तर सिङ्गो नेपाली जनता पनि के चाहन्छन् भने दलीय व्यवस्थामा पार्टीहरू बलियो हुनुपर्छ, स्ट्रङ हुनुपर्छ, त्यसको निम्ति टुटफुट होइन एकता नै प्रमुख कुरा हो भन्ने कुरोमा चाहिँ आम रूपमा पनि त्यो अब चाहना देखिन्छ पब्लिकमा पनि, र सँगसँगै कार्यकर्तामा पनि कम्युनिस्ट आन्दोलनलाई बचाउनको निम्ति। र चाहिँ अर्को कुरा के छ भनेदेखि चाहिँ हामीले एकदम अब यो सबैको मनमा भएको कुरो हामी एक हुने नै जरुरी छ, त्यसमा अझै कम्युनिस्ट पार्टी आज त हेऱ्यो भनेदेखि धन्यवाद 63-64% भोट कम्युनिस्ट पार्टीको देखिन्छ देशभरिमा। त्यस यो पार्टी एक नहुने भनेदेखि भोलि गरी यहाँ अरू खालका ती अदृश्य शक्तिहरू जसले अब हाम्रो चाहिँ हरेक कुराहरूमा खलल गर्न सक्छन् र चाहन्छन् तिनीहरूको पनि यहाँ आएर आफ्ना खालका गतिविधि गर्न सक्ने हुन्छ, त्यस कारण हामी एक हुनैपर्छ र हाम्रो शक्ति चाहिँ एक देखाउनुपर्छ भन्ने कुरोमा सबैलाई लागेको छ। अब म पनि के हो भनेदेखि चाहिँ अब यो आफ्नो म फेरि त्यस्तो आधिकारिक त्यस्तो माथिल्लो तहको चाहिँ एकदम पुरै त्यो समन्वय गर्ने कुरो चाहिँ एउटा जिम्मा पाएको मान्छे त होइन, तर म व्यक्तिगत रूपमा एउटा आफूलाई लागेको र एउटा नेपाल कम्युनिस्ट पार्टीको इमान्दार सिपाहीको हैसियतले मैले पार्टी एक गराउनुको निम्ति मेरो आफ्नो पनि प्रयत्न हुनुपर्छ भन्ने मात्रै मेरो मान्यता हो।
जस्तो यो कम्युनिस्ट पार्टीहरू एक हुने फुट्ने सवालमा मैले सोधेको चाहिँ जस्तो माओवादीसँग किन एकता गरियो एमाले, त्यो कसैलाई थाहै छैन, तत्काल एकताको घोषणा गरियो होइन, धेरै पर्याप्त छलफल भएन, अब त्यसपछि फेरि अब अहिले विभाजन फ्ल्याटै विभाजन भयो, त्यो चाहिँ अब लगभग विभाजन उन्मुख थियो, सर्वोच्च अदालतले सहज बनाइदियो, त्यस पछाडि एमाले फेरि फुट्यो होइन, अनि फेरि हामी एकताको कुरा गरिरहेछौँ जबकि हामी एकबाट फुट्दैछौँ अनि फेरि एकताकै कुरा गर्दैछौँ, अलि नसुहाउने
होइन, फुट्नभन्दा पहिलेकै एकता कुरा हो मेरो त है, यो नफुटोस् भन्ने नै हो मेरो, र म त्यही ढङ्गले लागेको पनि आफ्नो प्रयत्न कुरा हो। यसमा चाहिँ अब कसैलाई कुनै अब मलाई त कुनै जिम्मेवारी दिएर तैँले यो काम गर, तर चाहिँ यो अहिलेको चाहिँ परिभाषित यो के अरे जिम्मेवारी भने त भने होइन पार्टी, तर पनि पार्टी एकताको निम्ति मैले आफ्नो प्रयत्न गर्नुपर्छ भनेर म आफ्नो तत्परता मात्रै हो मेरो त।
तपाईँ नेकपा एकीकृत समाजवादीमा आइसके पछाडि अब तपाईँ यो नेकपा एकीकृत समाजवादीलाई बलियो बनाउन संगठन विस्तार अथवा यी यावत कुरामा लाग्नुहुन्छ कि होइन एमालेमा फर्किनुपर्छ एमालेमा एकजुट हुनुपर्छ भन्नेतिर बढी जोड हुन्छ?
यस्तो छ, अब के छ भनेदेखि एउटा प्रकृतिको नियम हो है, अब त्यो चाहिँ एउटा एक खालको शक्ति नभइकन दोस्रो शक्तिले चाहिँ स्वीकारै गर्दै गर्दैन, त्यसमाथि त्यो त अब विङ विङ पोजिसनमा बराबर पोजिसनमा चाहिँ शक्ति नभएदेखि त अर्को शक्तिले स्वीकार नसक्ने रहेछ, त्यो त्यसमा त पार्टी सङ्गठनको निम्ति र अहिले सुदृढ गर्ने कुरोमा अलिक बलियो बनाउने कुरोमा त दुवै पार्टी बराबर खालको हैसियतमा हुनुपर्छ अनि बल्ल मात्रै एकता हुन्छ।
भनेको अहिलेको एकीकृत समाजवादी चाहिँ नेकपा एमालेसँग एकता गर्नको लागि अर्को पावर सेन्टरको रूपमा निर्माण गरिएको भनेको छ?
अब नभनेको त अब त्यस्तो खालको बन्दैन, हुन त अब यसभित्र रहनुभएका साथीहरू त्यहाँ पनि हुनुहुन्छ, हिजो पनि पार्टी एकताको निम्ति केही प्रयत्न गर्नुभएको पनि हो, कार्यदलका साथीहरू हुनुहुन्छ, अब मलाई केही विश्वास छ भन्दै उताका साथीहरूले पनि पार्टी एकताको निम्ति हामी गेरबल गर्नुपर्छ भन्ने कुरोमा जानुहुन्छ जस्तो लाग्छ।
तर परिस्थिति
माधव नेपाललाई चाहिँ यहाँ ल्याइपुर्याउँदाखेरि हिजोको थाई कमिटीको सर्वसम्मत निर्णयका कुरालाई मात्रै माधव नेपाल लागू गर्नुभएको हो, माधव नेपालको कारणले मात्रै पार्टी फुटेको, पार्टी चाहिँ अर्को दर्ता भएको होइन रहेछ, चाहिँ त्यहाँ रहनुभएका स्थायी कमिटीका सदस्य कमलहरू सर्वसम्मत निर्णय गरेर हरेक कुरामा माधव नेपाललाई अगुवाई गरेर पठाउनु भयो। जुन राहुल कमलहरूको कुरा गऱ्यो भने अष्टपङ्खको कुरा गऱ्यो भनेदेखि उहाँहरूले जति बेला पनि केपी ओलीसँग जुड्नको निम्ति उहाँसँग भिड्नको निम्ति चाहिँ अब अलिक बढी कडा कुरा गरेर चाहिँ जस्तो सचिवालयको बैठकमा गएर पनि अलिक धेरै कुरा गर्नुहोस् तपाईँ चाहिँ खुट्टा नकपाउनुहोस् भनेर पनि उहाँहरूले भन्ने पठाउनुहुन्थ्यो। अति साथी उठ्यो हुनुहुन्छ अहिले, उहाँले पनि सम्झाउनुपर्छ कि अब त्यो पार्टी एकाको निम्ति जानुपर्छ भन्ने त्यो सम्झाउनुपर्छ जस्तो मलाई लाग्छ। त्यस कारणले पार्टी विभाजन नहुने चाहिँ भइहाल्यो, अब चाहिँ अब सबैको चाहिँ दायित्व हो, यो एउटा मात्रै व्यक्ति एउटा मात्रै मान्छेले भन्नु त हुँदैन, कुनै सदस्यले केन्द्रीय सदस्य स्थायी कमिटी सदस्यले भन्नु त हुँदैन, दुवैतिर पनि एकताको निम्ति र खास गरेर कम्युनिस्ट आन्दोलन जोगाउनुको निम्ति यो मुलुकसँग जोडिएको कम्युनिस्ट पार्टी बक्सीसँग जोडिएको कम्युनिस्ट पार्टीलाई चाहिँ जोगाउनुको निम्ति चाहिँ सबै लाग्नुपर्ने अहिलेको आवश्यकता हो।
एमाले फुटाएको आरोप त केपी ओलीले लगाउँदा त बरु अलिकति आरोपै लगाए कि भन्ने हुन्थ्यो, तर उहाँसँगै सँगै अन्तिमसम्म हिँडेका नयाँ पार्टी गठन गर्नुभन्दा अगाडिसम्म रहेका कार्यदल उहाँले बनाएको कार्यदलका सदस्यसहित दसजना जो थाई कमिटी सदस्यहरू हुनुहुन्थ्यो उहाँहरूले स्पष्ट भनिरहनु भएको छ हामीले पार्टी फुटाउने विषयमा फुटेर जाने विषयमा केही गरेका थिएनौँ, माधव कौडले एक हिसाबले निर्णय गर्नुभयो, उहाँलाई दोष दिइरहनु भएको छ उहाँहरूले, त्यसो यस्तो मान्नु पर्ला
उहाँहरूलाई अपराध लाग्छ है। यस विषयमा म धेरै अन्तरकन्तरभित्र बसेर काम गर्ने मान्छे, हालाकि म त्यति धेरै बोली हाइसाउन्ड गरिनँ र तर म एकदमै जानकार छु, त्यो मात्रै होइन सम्भवतः अहिले माधव कुमारले पेस गरेको निर्वाचन आयोगमा पेस गरेको विधान भीमराव लगायत हाम्रो चाहिँ स्थायी कमिटीले तयार गरेको विधान हो, त्यो चाहिँ माधव नेपालले पेस गर्नुभएको छ, यसमा दावाका साथमा भन्न सक्छु, किनभनेदेखि उहाँहरूले पार्टी जब चाहिँ केपी ओली प्रधानमन्त्री हुनुहुन्छ र चाहिँ अध्यक्ष हुनुहुन्छ, पार्टी जब चाहिँ पार्लियामेन्ट चाहिँ संसद जब विघटन भयो र चाहिँ चुनावको घोषणा भइसकेपछि यतिसम्म भन्नुभएको छ कि उहाँहरूले अब चुनाव गर्दाखेरि चाहिँ केपीओले चुनावमा गयो भनेदेखि हामी त बितारा पर्छौँ, एमालेको पनि हामी नहुने अर्को पार्टी पनि नहुँदाखेरि चाहिँ पार्टी दर्ता गरौँ भनेर सुरेन्द्र पाण्डेले लोकतान्त्रिकीय नाममा चाहिँ एउटा पार्टी दर्ता गर्नुभयो, यता भीमराव हाम्रो चाहिँ अरू कमरहरूले पनि उहाँहरूको टिमले भनौँ डाक्टर रावल लगायतको टिमले पनि बसे अर्को पार्टी दुइटै पार्टी दर्ता भएको छ र त्यो पार्टी दर म पनि त्यसको विपक्षमा थिएँ त्यति बेला पनि, म पार्टी दर्ता नगरौँ भन्ने पक्षमा थिएँ, किनकि यदि चाहिँ चुनावै हुने भयो भने पनि निर्वाचन आयोगले समय दिन्छ, यदि कसैले चाहिँ पार्टी दर्ता गर्न चाहन्छ भने दल दर्ता गर्न चाहन्छ भने त्यसको निम्ति यो अवधि चाहिँ खुला गरिएको छ भनेर सूचना निकाल्छ, त्यति बेला दर्ता गराउँला, तर अहिले यसरी गयो भनेदेखि पार्टी विभाजन चाहिँ हामी एजेन्डा बोकेर हिँडेको हुन्छ, त्यो नगरौँ भन्ने मान्छे म अनुरोध गर्ने मान्छे हो, निर्वाचनको घरमै गएर पनि म त्यो अनुरोध गरेको थिएँ वैशाखको अन्तिममा, भनेपछि यो यसमा चाहिँ उहाँहरूले यो देशभरि अथवा चाहिँ सबैलाई जगजार भएको कुरा हो, माधव नेपाल एक्लो निर्णयबाट यहाँ पुग्नु भएको होइन, माधव नेपाललाई पुर्याइयो फर्कन ठाउँमा उहाँ चाहिँ हुनु भएन, उहाँलाई जति बेला पनि केपीओलीले जब चाहिँ यो सुरुवात त भनौँ एक किसिमले अष्टलक्ष्मी साकेलाई चाहिँ मुख्यमन्त्री नदिएपछि पनि तिक्तता बढ्दै गएको र दूरी बढ्दै गएको, र म तपाईँहरूलाई एउटा कुरा स्पष्ट के भन्नु भनेदेखि माधव कुमार नेपाल र केपीओलीको आफू आफू बिचको चाहिँ कुनै खालको त्यस्तो बहिर्भाव कुनै खालका चाहिँ तिक्तता थिएन। माधव नेपाल जब चाहिँ नौ महाधिवेशनमा मार्च के अरे अध्यक्षको निम्ति एउटा चाहिँ ग्रुप तयार गर्नुभयो, प्यानल तयार भयो, एउटा विचार समूह तयार भयो, केपिएलसँग एउटा विचार समूह तयार भयो, त्यसपछि दुईटा विचार समूह भए र त्यो विचार समूहको निम्ति चाहिँ केपिएलले अध्यक्ष भइसकेपछि कतिपय विषयमा कतिपय कामका चाहिँ बाँडफाँड त्यसैले सबै कुरामा माधव नेपाल समूहलाई चाहिँ अलिक बढी हेपिएको अथवा चाहिँ अलि अन्याय गरेको, अलि असमान खालको व्यवहार गरेको हुँदाखेरि चाहिँ त्यहाँबाट सुरु भएको हो। त्यो त्यसमा त अझै बढी भन्नुहुन्छ भने जब चाहिँ अष्टलक्ष साक्यलाई मुख्यमन्त्री बनाइएन त्यसपछि यसले सबभन्दा ठुलो रूप त्यहाँबाट लिएको थियो। माधव नेपाल र केपिएलको सम्बन्ध बिग्रनु अथवा दुरी बढ्नुको कारण भनेका यस्ता यस्तै सामान्य कुराबाट चाहिँ बढ्दै गयो। तर त्यो के को निम्ति माधव नेपालले आफ्नो विचार समूहमा रहेका साथीहरूलाई अन्याय भयो, पार्टीभित्र विभेद गरियो भन्ने कुरा उठाउँदाखेरि आखिर त्यो चाहिँ गएर यो ठाउँमा पूर्ण भयो।
तर जसको लागि कुरा उठाएको अहिले त उहाँहरू ओलीसँगै हुनुहुन्छ।
सबैलाई म प्रश्न पारौँ, हाम्रो दस भाइ अहिले चाहिँ केपिएलले नेतृत्व गर्नु माधव नेपालसँग क्यारे चाहिँ छोडेर माधव नेपाललाई छोडेर चाहिँ केपिएलको चाहिँ नेकपा एमालेमै पुरानै पार्टीमा हुनुहुन्छ। तर उहाँहरूले चाहिँ हरेक कुरामा चाहिँ सर्वसम्मत निर्णय गरेर केपिएललाई हटाउने कुरामा पनि सर्वसम्मत निर्णय छ। हामीले बरु चाहिँ कतिपय कुराहरूमा चाहिँ हुँदैन यो गर्न भनेर चाहिँ आफ्नो राय राख्थ्यौँ, तर यो थाई कमिटीको निर्णय लागू गर्नै पर्छ भनेर उहाँहरूले चाहिँ भन्ने गर्नुहुन्थ्यो।
थाई कमिटीको निर्णय हो, पार्टी अर्को गठन गर्ने भन्ने थाई कमिटीको निर्णय हो र उहाँहरू त होइन भन्नुहुन्छ।
थाई कमिटी होइन, पार्टी निर्णय पार्टी बनाउने कुरोमा होइन, तपाईँ कामको प्रकृतिले घटनाक्रमले चाहिँ त्यहाँ पुगाइदियो है केपीहरूलाई प्रधानमन्त्रीबाट हटाउनु पर्छ हो। माधव म भनौँ अझै प्रश्न पार्यो, माधव कुमार नेपालको के थियो भने एक व्यक्ति एक पद गरौँ, द्वितीयलाई नहटाउँ भन्ने उहाँको प्रस्ताव थियो। तर हाम्रो साथीहरू कोही मन्त्रीबाट चाहिँ केपिएलले हटाइदिनु भएको थियो कसैलाई चाहिँ मुख्यमन्त्री दिनुभएको थिएन, कसैलाई चाहिँ परराष्ट्र मन्त्रीको चाहना थियो त्यो पाउनु भएन, कसैलाई अर्थमन्त्री बन्ने चाहना थियो त्यो पनि चाहिँ केपिएलले दिनु भएन। त्यसपछि केपिएलसँग उहाँ रुष्ट हुनुहुन्थ्यो, होइन द्वितीय यस्ता दुष्टलाई चाहिँ द्वितीय पद हटाउनु पर्छ भनेर भनेको त मैले पनि शब्द सुनेको छु हाम्रो थाई कमिटीको गाउँहरू
भनेपछि अहिले त्यति बेला चाहिँ माधव नेपाल भन्दा केपिओलीको कट्टर विरोधी अहिले केपिओलीसँग भएका दसजना थिए। त्यसो भए
म त के भन्छु भन्दाखेरि चाहिँ उहाँहरूले केपी गणको हाम्रो अध्यक्ष गणको चाहिँ मुख कसरी हेर्नु भयो होला, अब कसैले चाहिँ लौ राम मन्दिरको चाहिँ पुजारी बनाउनु पर्छ अब यसलाई लिएर आएर मेरो क्षेत्रमा राम मन्दिरको चाहिँ कुरा केपीले उठाउनु भयो अब राम मन्दिरको पुजारी बनाउनु पर्छ भन्ने कुरा पनि गर्नुहुन्छ। यस्तो खालका तुच्छ शब्दहरू पनि हाम्रो चाहिँ थाई कमिटीका सदस्यहरूले के अरे चाहिँ व्यक्त गर्नुहुन्थ्यो, त्यसो मेरो सहमति कहिले पनि हुन्थेन। त्यस कारण चाहिँ अब यो माधव नेपाललाई त त्यहाँ उचाल्दै डराउँदै विधान समेत तयार गरेर हातमा हालिदिएर अनि त्यसपछि लास्टमा फर्काउन नसक्दै फर्काउन पनि आउनु भएन उहाँहरू चाहिँ।
तपाईँले चाहिँ आउनु सक्नु पर्थेन, धकेल्दा धकेल्ने मान्छे फर्किँदा फर्किनु पर्दैन भन्दै हुनुहुन्छ।
तयार गरिसकेपछि अब एउटा कुरा के मान्नु भन्दाखेरि चाहिँ अब सबभन्दा सुरुवात कहाँ भएको, अब जुन बेलामा तेर्वा देउवा समेत प्रधानमन्त्री बन्न तयार हुनुहुन्थेन त्यसको निम्ति अगुवाई गर्नुभयो हाम्रो चाहिँ भीमराव कमरेडले। प्रत्येक प्रत्येक माधव कुमार नेपाललाई चाहिँ बुढाल निकन्त उहाँको घरमा लैजानु भयो, तपाईँ तयार हुनु भन्नुभयो, केपिएल हटाउनै पर्छ, केपिएल हटाउन नहटाएकोमा यो प्रतिगमन सकिँदैन र यो चाहिँ जुन खालको संविधान मिच्ने काम भएको छ अब व्यवस्थै समाप्त हुन्छ, तपाईँ के बुझ्नुहुन्छ, हामी सहयोग गर्छौँ तर प्रधानमन्त्री तयार हुनुहोस् भनेर प्रत्येक पटक अरू साथीहरूलाई पनि थाहा नदिकन चाहिँ उहाँ लगेर शेरबहादुर देउवाकोमा जुन बेलामा चाहिँ शेरबहादुर देउवाले अविश्वासको प्रस्ताव पेस गर्न समेत हस्ताक्षर सङ्कलन गर्नुभएको थियो, हामी बरु भयो निर्जनाको हस्ताक्षर थियो, तर उहाँको चाहिँ बहुमत के अरे चाहिँ पुर्याउनको निम्ति अथवा त्यो सङ्ख्या पुर्याउनलाई चाहिँ हस्ताक्षर पनि थिएन। त्यति बेला पनि उहाँलाई प्रधानमन्त्रीको प्रस्ताव लिएर भीमराव जानुभएको थियो। अनि यो गइसकेपछि अब के हुन्छ, मैले किन यो जोडेको भन्दाखेरि चाहिँ जब चाहिँ हामीले केपिओली शर्मालाई प्रधानमन्त्री हटाइसकेपछि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएपछि अनि तपाईँ आफै अनुमान हामी आफै अनुमान के गरौँ भन्दाखेरि चाहिँ आफ्नो पार्टीको अध्यक्षलाई हटाइसकेपछि अर्को अब चाहिँ विपक्षमा रहेको पार्टीको चाहिँ नेतालाई प्रधानमन्त्री बनाइसकेपछि पार्टी के अरे त्यो प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्री बनाएपछि अब त्यो चाहिँ समर्थन नगर्ने हो भने त्यो सरकार ढल्छ। समर्थन गर्दाखेरि चाहिँ उस्तै पर अब केपिओले त नेकपा एमाले समर्थन जनाउनुहुन्न, नजनाइसकेपछि त्यसपछि गएर त्यो सरकार त टिकाउनु पऱ्यो, त्यति बेला पार्टी विभाजन बागहरू विकल्प रहन्छ, त्यो त भोलि हिजोदेखि नै राजनीतिक विश्लेषण गर्ने कुरा हो।
अब
भन्ने भनेको चाहिँ के भन्दैछ, म त्यति बेला पनि भनेको थिएँ अब यो यदि चाहिँ हाम्रो पार्टीको अध्यक्ष केपिओले हटाइयो भनेदेखि हाम्रो पार्टी विभाजन हुनसक्छ है।
अब नि यो नेकपा एकीकृत समाजवादी पनि अब सरकारमा त जान्छ, सरकारमा जाने विषयमा छलफल हुन्छ भनेको छ।
अब यी हाम्रो चाहिँ जुन 10 भाइ जानुभएको छ उहाँहरूकै अब सल्लाहमा मात्रै यी सबै काम भएर माधव नेपाल यहाँ पुग्नु भएको हो। अब अहिले दोष लगाइया छ माधव नेपाललाई, अब दोष लाग्छ भने पार्टी ज्वाइन गरेपछि हताश उहाँले गर्नुभयो भन्छ, तर यो विधान समेत त्यही टिमले तयार गरिदिएको छ उहाँले।
हजुर, अब यो
पुऱ्याएर त्यसपछि अहिले चाहिँ पार्टी छोड्दाखेरि अनि माधव नेपालले समर्थन छोडेको हुन्छ, त्यो त उहाँलाई राजनीतिक अपराध लाग्छ।
अब यो
एकदम म त स्पष्ट त चाहिँ कुनै खालको चाहिँ माने मैले जब त्यसै कुनै चाहिँ मैले भेट्न चाहिँ चपाएर कुरा नगरी मान्छे हो, त्यस कारण चाहिँ उहाँले जे गर्नुभयो नि आज पार्टी विभाजनको तहसम्म पुर्याउनुको निम्ति हाम्रो चाहिँ स्थायी कमिटीले जे निर्णय गरेर चाहिँ यहाँ पुर्याइदियो त्यो चाहिँ उहाँलाई राजनीतिक अपराध लाग्छ। म त सम्झिरहन्छु उहाँले चाहिँ सिपिओलीको मुख कसरी हेरेर चाहिँ हाम्रो पार्टीको अध्यक्ष कमरेड चाहिँ हिजो जुन खालको गाली गलत उहाँले गर्नुभयो, जे गतिविधि गर्नुभयो, अनि त्यो कसरी चाहिँ त्यो उहाँको चाहिँ नेतृत्वमा रहेको नेकपा एमालेको कमिटीमा बसेर काम गर्नुवाला मुख कसरी हेर्नुभयो?
होइन, त्यो त भोलि फेरि माधव नेपाल र केपी ओली एकै ठाउँमा हुँदा नि मुख हेर्नै पर्छ, यो राजनीतिमा यस्तो चल्दै रहेछ होइन। अब यो यो
एकीकृत कुरोमा पनि त्यही खालको छ, अब माधव नेपाललाई चाहिँ एक खालका चाहिँ अब आरोप लगाउने कुरो भएको छ, आरोप त उहाँहरूलाई हो। अब तपाईँ कुरा गर्नुभयो भने माधव नेपालको चाहिँ यो पार्टीमा कम योगदान छ, तपाईँले चाहिँ आज अब कति पहिला चाहिँ अब 15 वर्ष महासचिव खायो यस्तो खायो, एउटा कुरा त म चाहिँ केमा एकदम असहमत छु भने नेताहरूले राजनीतिक भाषण गर्ने हो, मुलुकको भोलिको समृद्धिको बाटो यो भनेर भन्यो अनि सबै केवल चाहिँ आफ्नो साथीहरूलाई गाली गरेर समय खटिन्छ होइन।
इतिहास
हेर्नुभयो भने जब चाहिँ 50 सालमा माधव कुमार नेपाल चाहिँ महासचिव बन्नुभयो, यो 49 सालको 5 औँ महाधिवेशनमा जनताको बदली जनवाद प्रतिपादन गर्यो अथवा चाहिँ त्यो कार्यक्रम रूपान ल्यायो, त्यसलाई सिद्धान्त र मार्गदर्शक सिद्धान्त बनाउनु भनेको माधव कुमार नेपाल। 50 सालमा चाहिँ जब चाहिँ मदन भण्डारीको हत्या भयो, 50 सालमा महासचिव भइसकेपछि उहाँले उहाँ यो जनताको बदली जनवादलाई त्यसको विकासमा लाग्नुभयो, 6 औँ महाधिवेशन सिद्धान्तको रूपमा, 7 औँमा मार्गदर्शक सिद्धान्तको रूपमा भयो। जनताको बदली जनवादले के गर्यो, मार्क्सवाद लेनिनवाद जनताको बौद्धिक जनवाद हाम्रो मार्गदर्शक सिद्धान्त हुनेछ भनिसकेपछि अब यो नेकपा एमाले लोकतान्त्रिकरणमा गयो, हामीले अब यसलाई समर्थन गर्छौँ।
पाण्डेजी, अब हामी एकदम समय कम पनि छ, अब अन्त्यतिर पनि आइपुगेका छौँ, अब
छोरी भन्नु खोजेको अहिले गाली गलत भइरहेको छ नि, अब चाहिँ लौ हाम्रो पार्टीलाई 64 सालमा सानो चाहिँ जनमत जत्र बनायो भनेर चाहिँ प्रचार गर्नुहुन्छ, कतिपय नेताले भाषण गर्नु भोट हेर्नु त 51 सालमा हेऱ्यो भने 23 लाख भोट चाहिँ माधव नेपालको नेतृत्वमा रहेको त्यो पार्टीले ल्याएको छ। तपाईँ 56 सालमा पार्टी विभाजन थियो तर 28,56,000 भोट त्यति बेला पनि नेकपा एमालेको आएको, माधव कुमार के अरे चाहिँ बामदेव गौतमले फुटालेर चाहिँ 5,57,000 भोट चाहिँ त्यति बेला ल्याउनु भएको छ, त्यो त नेकपा एमालेको।
अब नेकपा
अब त्यसपछि तपाईँ हेर्नु अहिले अहिले 74 को चुनावमा हेर्नुभयो भने जम्मा 30,37,000 भोट आएको छ, तर जम्मा 2 लाख भोट बढेको होइन, 56 सालदेखि भनेपछि माधव नेपालको बेलामा यो पार्टी स्ट्रङ भएर यहाँ आइपुगेको, त्यही सङ्गठन त्यही कार्यकर्ता त्यही नेताहरूले चाहिँ यहाँ ल्याइपुर्याउनु भएको छ। माधव नेपाल लगायत अब केपी ओलीको झल्लार खनालको बामदेव गौतमको लगायत धेरैको चाहिँ यसमा ठुलो लगानी छ र पार्टी यहाँ आइपुगेको, अहिले चाहिँ एकदम मन मिलेन भनेर चाहिँ जे पार्टी बोल्नुहुन्छ नेताहरूलाई, चाहे माधव नेपाल होस् चाहे केपी ओली होस् चाहे अरू चाहिँ हामी स्थायी समितिका सदस्यहरूले आरोप प्रत्यारोपमा होइन, उहाँहरू चाहिँ आफ्नो चाहिँ सिद्धान्त आफ्नो चाहिँ अब भोलिको कार्यक्रम र मुलुक समृद्धिको बाटोमा यो अवसर लैजान्छु भनेर भाषण गर्ने हो।
अब अन्तिममा पाण्डेजी, अन्तिममा अब तपाईँहरू पनि सरकारमा जाँदै हुनुहुन्छ, तपाईँ चाहिँ मन्त्री बन्ने सम्भावना के छ, कस कसलाई मन्त्री बनाउँदैछ?
अहिलेसम्म केही छलफल भएको छैन, मैले चाहिँ कुरा पनि गरेको छैन, उहाँहरूले पनि मलाई चाहिँ कुनै यस विषयमा चाहिँ अब छलफलमा राख्नु भएको छैन, यस विषयमा जानकारी पनि बढी छैन, तर मलाई लाग्छ यो हप्ताभरिमा मन्त्रीमण्डल चाहिँ गठन हुन्छ, तर चाहिँ अब म जाने
तर सबै आकाङ्क्षी छन्, अलिक गाह्रो छ ठेक्नलाई भन्ने छ,
गाह्रो छ, अहिले चाहिँ असङ्ख्या सिट सङ्ख्या थोरै छ, अब आकाङ्क्षी अलिक बढी हुनुहुन्छ, अब यसमा चाहिँ अब म अहिलेसम्म पार्टीभित्र बसेर 28 सालदेखि म पार्टीमा निरन्तर कार्यरत छु र अहिलेसम्म कमिटी विहीन पनि भएको छैन, जुन कमिटीमा भए पनि म बस्ने गर्छु, त्यस कारण चाहिँ म कमिटी विहीन नभएर 28 सालदेखि 78 सालसम्मको मेरो यात्रा हो, म 13 वर्षको उमेरदेखि म चाहिँ पार्टीमा लागेको हुँ, युवाजीहरूले मलाई पार्टी सम्पर्क गर्नुभएको हो, पार्टीमा ल्याउनु भएको हो, तर चाहिँ म कहिले पनि यो चिज चाहियो यो प चाहियो भन्दा म चाहिँ बढी आकाङ्क्षा देखाउने व्यक्ति होइन. अब म त अब चाहिँ आफ्नो खुरु खुरु पार्टीको इमान्दार सिपाही भएपछि काम गर्ने थाहा छैन. अब विगतमा पनि मन्त्रीमण्डलमा गएर चाहिँ अब काम गर्ने मौका मैले पाएको थिएँ र मैले सकेसम्म आफ्नो प्रयत्न चाहिँ त्यति बेला पनि गरेको हुँ आफ्नो कामलाई.
यसबाट पनि अवसर आयो भने पछि हट्नुहुन्न अब सबै कुराले
पछि हट्ने त कुरो भयो तर अब चाहिँ के हुन्छ भन्ने विषय मलाई चाहिँ त्यति अहिलेसम्म छलफल गरेको जानकारी दिनुभयो.
हस् पाण्डेजी समय दिनुभयो यहाँको समय विचारको लागि धेरै धन्यवाद यहाँलाई.
हस् धन्यवाद.
उहाँ हुनुहुन्थ्यो नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डे कार्यक्रम द न्यूज प्लसमा हामीसँग कुरा गर्दै. आजलाई कार्यक्रमको निर्धारित समय सकिसकेको छ. प्रविधिमा साथ दिने साथी संयोग नेपाललाई धन्यवाद. नरेन्द्र सापकोटा विदा भए. नमस्कार.